الحمد لله رب العالمين، الصلاة والسلام على خاتم النبيين، أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. آج منگل کا دن ہے اور منگل کے دن ہمارے ہاں مثنوی شریف کا درس ہوتا ہے، اور اللہ کا شکر ہے کہ اب سفر سے الحمدللہ بخیر ہو بھی واپس آ گئے، تو خانقاہ سے ہی یہ پروگرام نشر ہو رہا ہے. جواب فرعون موسیٰ را تحدیدی، وہ فرعون کا حضرت موسیٰ علیہ السلام کو جواب دینا اور اس کی دھمکی. گفت الحق سخت استاد جادوئی کے ورف کندی بمکرین، جادوئی خلق یک دل راتو کر دی دو گروہ، جادوئی رکھنا کند در سنگ کو، کہ تو نے مخلوق کو دو گروہ بنائے، کیوں نہ ہو جادوگری تو پتھر و پہاڑوں میں بھی رکھنا ڈال لیتی ہے. نفی کردن موسیٰ علیہ السلام جادوئی راز خود، اور نفی موسیٰ علیہ السلام کا اپنے آپ سے جادو کا انکار. گفت ہستم غرق پیغام خدا، جادوئی کے دید با نام خدا، غفلت و کفر استم آیا جادوئی، مشغل مشغلا دین است جامو جان موسوی، من بجا دو یا چمانم اے وقی، کس دمم پر رشک میں گردد مسیح، من بجا دو یا چمانم اے جنب، کیز جانم نور میں گرد گمی گیرت کتب، من بجا دو یا چمانم اے خبیث، کس خدا نازل شود بر من حدیث، چوتبا پر ری ہوا بر میں پری، لا جرم بر من گمان عام آمی بری، ہر کرا افعال دام و دود بود، بر کری مانش گمان بد بود، بد بود چون تو جزوی عالمی، پس اے مہین، کل آہم چو خود بینی یقین، چون تو برگردی او برگردت سرت خانہ را گردندہ، بیند منظرت در تو ور تو در کشتی، ور تو در کشتی روی بر یم روا، سائلی یم را ہمی بینی ودا، بینی ود بینی ودا، اگر تو باشی تنگ دل از ملحما، تنگ بینی جو دو دنیا را ہما، ورد ور تو خوش باشی بکام دوستا، ای جہاں بن مائدت چوں بوستا، اے بسا کسرفت در شام و عراق، او ندیدہ ہے جز کفر و نفاق، اے بسا کسرفت تا ہندو ہرے، او ندیدہ جز مگر بے او شرے، وے بسا کسرف ترکستان و چین، او ندیدہ ہیچ اللہ مکروکین، طالب ہر چیز اے یار رشید، جز ہما چیزے کمی جو ید ندید، چون دارد مدرک جز رنگ بو، جملہ اقلی مہارا گو بجو، گاؤ در بغداد آئے ناگہاں، بگزرت ایزی اثر آتا آسراں، عظمہ عیش و خوشیاں وہ مزہ، او نبی ند مغیر کشری خربزا، کی بود افتاد در راہ یا خشیش، لائے کے سیران گاؤ دے یا خریش، خشک برمیخ طبیعت چو قدید، بستہ اسباب و جانش لا یزید، وافضائے خرکا اسباب و علل، ہست عرض اللہ کے صدر اجل، ہر زمان مبدل شود چو نقش جان، نو بنو بینت جہانے در آیا، گر بود فردوس انہاری بہشت، چو فسردہ یک صفت شد گشت زشت. موسیٰ علیہ السلام کا جادوگری سے اپنی بریت کا ظاہر کرنا. انہوں نے فرمایا، میں تو خدا ان تعالیٰ کے پیغام میں غرق ہوں، خدا کے نام کے ساتھ جادوگری کس نے دیکھی ہے؟ کیونکہ جادو تو جنوں، شیطانوں، دیوی دیوتاؤں کے نام ہوتے ہیں، خدا کا نام آئے تو جادو کا اثر باطل ہو جاتا ہے. جا الحق وزحق الباطل. یہ پہلے اس جن کی چند اشعار پہلے ہو چکے تھے، اس پر میں تفصیل سے تو بات نہیں کروں گا، لیکن صرف گزشتہ سے پیوست کے طور پر میں صرف یہ عرض کر رہا ہوں کہ جس وقت اللہ کا نام آتا ہے تو پھر تو جادو ختم ہو جاتا ہے. تو میں تو اللہ کا نام لینے والا ہوں، میں تو اللہ کے لیے بلانے والا ہوں، تو میرے ساتھ جادو کا کیا تعلق ہے؟ یعنی یہ فرمایا، غفلت اور کفر جادوگری کی جان ہے، اور موسیٰ علیہ السلام کی جان دین کی مشعل ہے. مطلب یہ ہے کہ جادوگری کی جو جان ہے یہ غفلت اور کفر ہے، جبکہ میں مومن ہوں، یعنی میں ایمان لائے ہو چکا ہوں، اور ظاہر مطلب اللہ کا ذاکر ہوں. اے بہایا مجھ کو جادوگری، के साथ क्या मुशाबहत है कि मेरे पाक दम से तो मसीह भी रश्क आने लगे। यहाँ पर बड़ी तफसील से पहले बात हुई थी, मकसद ये था कि ये मूसा अलैहिस्सलाम के मतलब जो है ना वो ज़ुबान से नहीं बल्कि मौलाना साहब मौला रूम रहमतुल्लाह अलैह के ज़ुबान से ये बात वही करवाई जा रही, कि मूसा अलैहिस्सलाम के वक़्त में ईसा अलैहिस्सलाम थे ही नहीं। लेकिन चूंकि जिसको कहते हैं ना एक होता है लफ्ज़ ब लफ्ज़ बयान, और एक तो होता है मतलब जिसको हम कह सकते हैं मतलब बयान का मतलब। अब मिसाल के तौर तो मैं किसी से सुन लूँ मुझे हू बहू अल्फाज याद न हो या मैं वो किसी और के समझ के मुताबिक अपने अल्फाज में बयान करना चाहूँ, तो ऐसी सूरत में अल्फाज मेरे होंगे, कंसेप्ट उनका होगा, मफहूम उनका होगा। तो ये चीज़ ज़ाहिर है हमारे बहुत सारी चीज़ों में जारी है। तो हज़रत लारूब रहमतुल्लाह अलैह ने कहा कि उस कंसेप्ट को जो है ना मतलब बयान करने के लिए फरमाया कि इस पर तो ईसा अलैहिस्सलाम को भी रश्क होगा। मतलब यह है कि वो जो बजाय इसके कि मैं जादूगरी करूं, मतलब यह है कि ईसा अलैहिस्सलाम तो चूंकि आपको पता है कि बग़ैर किसी बाप के जो है ना वजूद में आए हैं, तो उनके लिए बड़ी मतलब ज़ाहिर लोग के लिए अजीब बात है। तो वो भी मतलब रश्क करेगा इस पर कि मतलब जो है ना जो मेरी ज़िंदगी है, ए नापाक मैं जादूगुरु के साथ क्या मुशाबहत रख सकता हूँ, क्योंकि मेरे रूह से तो किताबें नूर हासिल करती हैं, यानी मेरे अहवाल व अमाल किताबों में दर्ज होकर लोग के लिए दीन दुनियाद बनते हैं। क्योंकि हर पैगंबर जो होता है वो अपनी उम्मत के लिए एक खुली किताब होते हैं, और उनको देख देख कर लोग सीखते हैं, यानी उनकी बातों से लोग दीन अखज़ करते हैं। तो लिहाजा जादूगरी के साथ इसका क्या ताल्लुक हो सकता है, एक खबीस में जादूगर के साथ किस बात में मिलता जो जबकि मुझ पर अल्लाह ताला का कलाम उतरता है। और कुरान पाक में है कि जहाँ कुरान पढ़ा जाता हो वहाँ मतलब जो है ना वो जिन नहीं आ सकते, तो शैतान शैतान भी एक जिन है। तो ये मतलब ज़ाहिर है कि जादूगरी का काम तो शैतानों के साथ है, जिन्ना तो परियों के साथ है, तो वहाँ पर तो आ नहीं सकते। तो जब नहीं आ सकते तो ज़ाहिर जहाँ कलाम उतरते हैं वहाँ तो सूरत ही नहीं बन सकती। चूंकि तू हवस के पर के साथ उड़ रहा है इसलिए मुझ पर इस किस्म का गुमान रखते हैं कि ये भी अहलो हवा जैसा होगा। असल में ये वाली बात सही है कि जो शख्स जैसा होता है वो दूसरे पर भी ऐसा गुमान करता है। हाँ जी, जो शख्स जैसा होता है उस वैसे ही गुमान करता है। जिस शख्स के अफआल वहशी जानवर और दरिंदों के से उसको बुजुर्गों पर बदगुमानी होती है, ये भी ऐसे होंगे। उसकी वजह यह है कि हर चीज़ तीन वजूहात से होती है, नफ्स अकल और दिल की वजह से। अब जिनका नफ्स मोटा हो और वो कंट्रोल में ना हो तो वो कहते हैं कि कैसे मतलब ज़ाहिर कि दूसरे का नफ्स कैसे कंट्रोल हो सकता है। ज़ाहिर मतलब है कि वो उसको तसव्वुर में भी नहीं ला सकता कि किसी का नफ्स कंट्रोल हो सकता है, वो अपने ऊपर लोगों को कियास करता है। हालांकि ऐसी बात नहीं होती, जिसने अब चूँकि नफ्स तीन किस्मों का है, नफ्स अमारा है, नफ्स लवामा है, नफ्स मुतमैना है। तो नफ्स तो नफ्स मुतमैना भी है और नफ्स अमारा भी है, लेकिन नफ्स अमारा का जो मतलब यानी जो सिफत और है कि वो बुराई की तरफ मायल है, और नफ्स मुतमैन अच्छाई की तरफ मायल है। तो दोनों में फ़र्क है। अब यहाँ से शुरू होता है, चूंकि तू जहान का एक जुज है, पस ए जलील कुल जहान को यकीन अपनी मानंद देखता है इस ख्याल से कि जुज अपने कुल का नमूना होता है। ये जुज अपने कुल का नमूना होता है, ये बात बिल्कुल सही है कि उमूमन लोग तो यही समझते हैं कि जैसे मिसाल के तौर तो पर कोई चीज़ आ रही है तो जहाँ पर मैंने टेस्ट कर लिया अगर यहाँ पर ख़राब है तो मैं सबको ख़राब समझ लूँगा। हालांकि हम देखते हैं कि ज़मीन जो होता है उसको यानी बोर यहाँ पर होता है, यहाँ पर पानी आ जाता है बिल्कुल पास ही, 5 फुट के फासले पर नहीं आता, ज़ाहिर मतलब कुछ नहीं कहा जा सकता। तो ये जो है ना मतलब ये है कि हर जगह एक जैसी सूरत हाल नहीं होती। जब तू किस तरह किस तुम किस तरह घूमने लगो और से तुम्हारा सच है तो तुम्हारी आंख घर को भी घूमता देखेगी। यानी ये हजरत मतलब वो मिसालें दे रही है, मिसालें दे रहे हैं कि अगर किसी का सर चकरा है तो सर चकराना के बजाय वो घर को चकराता हुआ नजर आएगा उसको, कि घर चक्कर लगा रहा है। हालांकि घर चक्कर नहीं लगा तो उसका सर घूम रहा होता है। अगर तू कश्ती में सवार होकर दरिया की सतह पर चलो तो दरिया किनारे को भी साथ साथ दौड़ते देखोगे। हाँ जी, अगर तुम किसी जगड़े से तंग दिल हो तो तुम दुनिया की फजा को तंग देखोगे। यानी वाकईतन इंसान अगर दिल तंग होता है तो उस पर पूरी जहां तंग होती है, और जिसका दिल कुशादा होता है, इन डिप्रेशन का मर्ज में क्या होता है, तंग दिली होती है ना, वो आदमी हर एक चीज से घबराता है, वो अपने आप को जमीन पर बोझ समझता है, और ज़ाहिर मतलब उसको इसमें सुकून नहीं होता। तो इसी तरीके से मतलब यह है कि जो किसी झगड़े से तंग दिल हो तो तमाम दुनिया को की फिजा को तंग समझता है। अगर तुम दोस्तों की मुराद के मुआफिक खुश हो तो ये जहाँ तुमको बाग की तरह सरसब्ज शादाब नजर आएगी। हाँ जी, अरे भाई, बहतेरे काफिर मुनाफिक आदमी शाम में राख जाते हैं तो उनको वहाँ सिवाय कुफ्र नफाक के कुछ नजर नहीं आता। मैं ज़रा इसकी मिसाल ऐसे दे सकता हूँ कि कराची अगर कोई चला जाए तो कराची में, वो कराची से वापस कोई आ जाए और कोई आदमी कह दे कि कराची में बड़े बड़े बदमाश हैं, तो बात उनकी सही होगी, गलत तो नहीं है। और कोई आग जाए और कह दे कराची में बड़े बड़े उलमाए किराम है, तो ये बात भी सही होगी। अब जिनको अलजिन्स यमील इला जिन्स ही, इंसान मतलब जो है ना वो अपने जैसा होता है उसकी तरफ मायल होता है, तो उन्हीं को देखता है, तो इस लिहाज से मतलब जो है ना वो जैसा मतलब वो होता है उसी तरफ वो जाता है। तो जो मतलब इल्म दोस्त होता है वो उलमा के पास जाता है, तो उनको वहाँ बड़े बड़े उलमा नजर आएंगे, और जो खुद मतलब जहर वो बदमाश टाइप होगा, इन चीज़ों का शौकीन होगा, तो ज़ाहिर वो ऐसे लोगों की तरफ ज़्यादा मायल होगा, तो उनको वो लोग ज़्यादा नज़र आएंगे। तो ये मतलब इंसान जिस तरीके से खुद होता है उस तरीके से वो दूसरों को भी देखता है। और ए भाई, बहतेरे तिजारत पेशे लोग हिंदुस्तान और हरात गए, इनको अपने गलबे मिजाज की वजह से खरीदो फरोख के सवार कुछ नज़र नहीं आया, मतलब बाकी चीज़ों से वो नावाकिफ रहे। और ए भाई, बहतेरे मक्कार रुकीन और लोग तुर्किस्तान और चीन तक गए, उनको अपने अखलाक के एनक से सिवाय मक्र रुकीन के कुछ नज़र नहीं आया। हाँ जी, ए रास दो रो दोस्त, किस चीज़ का तालब उस चीज़ की सबर कुछ नहीं देखे जिसको वो तलब कर रहा है। यानी वाकयतन मैं कभी कभी घर वालों के साथ जाता हूँ गाड़ी में, तो घर वाले बाद में बताते हैं कि फलां चीज़ उधर पड़ी थी, फलां चीज़ ये थी, फलां चीज़। मैंने कहा मुझे तो नज़र नहीं आई, मतलब मुझे तो पता भी नहीं चला। उनको चूंकि दिलचस्पी होती है इस चीज़ों में, तो उनको ज़ाहिर मतलब है कि फ़ौरन नज़र आ जाता है, और हमें पता ही नहीं चलता। मतलब ज़ाहिर हमारे चूंकि उन चीज़ों के साथ दिलचस्पी नहीं होती तो हमें पता ही नहीं चलता। तो जिनको जिस चीज़ के साथ दिलचस्पी होती है तो उनको वो चीज़ें नज़र आती हैं। जब कोई ज़ाहिरबीन सयाह रंग बू के सवा और कुछ महसूस नहीं, तो चाहे सारे विलायतों को ढूंढ मारे उसको रंग बू ही महसूस होगा। जो शख्स बसीर यानी जो शख्स बसीरत बातिन से खाली और ज़ोक रूहानी से महरूम हो उसको तमाम अशालम की सिर्फ ज़ाहरी सूरत नज़र आएगी, बखिलाफ इसके अली बसीर और अरबाब ज़ोक हर बर्ग शजर से दफ्तर मारफत का मुताला करते। यानी हर जगह हर चीज़ मुयसर है। मुझे हलीमी साहब रहमतुल्लाह अलैह ने एक दफ़ा इरशाद फरमाया कि देखो यहाँ पर बीबीसी के व्यूज़ हैं यहाँ पर, कि मैंने कहा हैं, कहते तुम सुनते हो, मैंने कहा मैं तो नहीं सुनता, सुन रहा है इस वक्त। अच्छा, वॉइस ऑफ अमेरिका के नहीं है तो फिर सुनते हो, मैंने कहा नहीं सुनता। इस तरह कई के बताए, उनने कहा कि क्यों नहीं सुनते हो इसको, मैंने कहा मेरे पास रेडियो नहीं है। लेकिन अगर रेडियो तुम्हारे पास हो उसके अंदर बैटरी ना हो या बिजली ना हो तो फिर, मैंने कहा फिर भी नहीं सुनूंगा। उन्हें कहा अगर ये हो लेकिन उसका सर्किट सही नहीं हो, मैंने कहा फिर भी नहीं सुनूंगा। उसने कहा सर्किट भी अगर सही हो लेकिन उसकी सुई अपनी जगह पे ना हो, जिस जगह को तुम सुनना चाहते हो उस जगह पे ना हो, मैंने कहा फिर भी नहीं सुनूंगा। लेकिन देखो इतनी सारी चीज़ें एक चीज़ के सुनने के लिए दरकार है। तो हज़रत ने फरमाया देखो यहीं पर कादरिया फ्यूज़ भी हैं, नक्शबंदिया फ्यूज़ भी है, चिश्तिया फ्यूज़ भी है, सुरवदी फ्यूज़ भी है, इसी जगह पर है। लेकिन जिसके पास दिल नहीं है सेंस करने वाला वो नहीं सेंस कर रहा, जिसके पास सेंस करने वाला दिल नहीं वो सेंस नहीं कर रहा। अच्छा, दिल उसके पास है लेकिन उसमें मोहब्बत की बिजली नहीं है, फिर भी नहीं कर सकता। अच्छा, मोहब्बत की बिजली भी है लेकिन शरीयत पे नहीं चल रहा, सर्किट ठीक नहीं है, फिर भी नहीं कर सकता। फिर फरमाया कि अच्छा ठीक है, ये भी सही है लेकिन उसकी मुनासिबत किस सिलसिले के साथ नहीं है, तो फिर भी नहीं सुन सकता। तो इतनी सारी चीज़ें होने के बाद जो ना एक चीज़ हासिल हो सकती है, इन तमाम चीज़ों को। ये हज़रत अमीर खुसरो रहमतुल्लाह अलैह का वाक़िया है ना, कि वो एक साहब आए और हज़रत सुल्तान अलिया निज़ामुद्दीन अलिया रहमतुल्लाह अलैह उनसे कुछ मांगने के लिए आए कि मेरी मदद करो। अरे फरमाया मेरे पास तो कुछ नहीं है, आप बैठ जाए, अगर कहीं से आ गया तो मैं आपको दे दूंगा। अब वो बैठ गया, तमन्ना 2 दिन गुजर गए, उसकी किस्मत कोई नहीं आया। तीसरे दिन उसने कहा जी हजरत मैं जा रहा हूँ, मुझे कुछ काम नहीं बना। कहा चलो भाई मेरे जूते ले जाओ, और अगर नहीं है मेरे पास तो मेरे जूते ही ले जाओ। मैंने कहा जूते मैं क्या करूँगा, उन्होंने कहा चलो ले जाओ। मैंने कहा चलो किसी पे तो कुछ बिक जाएंगे ना, तो अपने साथ ले गया, अपने गठड़ी में बांध के वो ले जा रहा था। इतने में अमीर खुसरो रहमतुल्लाह अलैह, उसको बादशाह ने बहुत ज़्यादा इनाम दिया था किसी बात पर, और वो खच्चरों पे लाद के ले जा रहे थे। तो जिस वक़्त इस शख्स के करीब गए तो वो उतरे और सूंघ रहे, और सीधे उस शख्स के पास चले गए। तेरे पास मेरे फशे की कौन सी चीज़ है? आपका शेख कौन है? उन्होंने कहा मेरे शेख निज़ामुद्दीन अलिया रहमतुल्लाह। कहाँ? उनके जूते मेरे पास। किधर है? गठड़ी में। आज बिल्कुल खोलो। तो गठड़ी खोली तो जूते पड़े हुए। उन्होंने कहा मुझे दे सकते हो? कहते कितने के लोगे? उन्होंने कहा जितना मेरा इनाम ये अभी जा रहा है ये सारा ले लो और ये मुझे दे दो, और अगर ये कम है तो मैं घर से भी कुछ मंगवा सकता हूँ, और साथ मैं आपको बहिफाजत अपने घर तक मैं पहुंचा भी दूंगा। तो जारे उसको अंडे को क्या चाहिए? दो आ गया। उसने कहा बिल्कुल जी हुजूर, बस मुझे मंजूर है। हजरत ने उससे वो ले लिए जूते और ख़ुद सारा सामान उनको दे दिया और पहुंचवाने का इंतज़ाम भी कर दिया, और सर पे वो जूते रख कर वो आ रहे हैं खानकाह शरीफ। जैसे खानकाह शरीफ पहुंचे तो खानकाह के अंदर जैसे गए, हजरत की उस पर नज़र पड़ी कि जूते सर पे रखे हुए हैं, तो उधर से आवाज़ दी खुसरो बहुत सस्ता सौदा कर लिया, खुसरो बहुत सस्ता सौदा कर लिया। हाँ जी, तो अब देखो जारे हारे की अपनी किस्मत है, अब उसको क्या पता, उसको क्या पता कि जूते क्या है। तो एक के लिए ये और एक के लिए ये, तो हर एक शख्स का अपना अपना होता है, मतलब जोक। एक बैल अचानक बगदाद में आता है, वो शहर किस तरफ से उस तरफ गुजर जाता है मिनट में सर के मारे जानब लेके एक। अच्छा, यानी वो बैल शहर के ऐशो खुशी वजारों से बेखबर, खरबूजा के छिलके के सवार कुछ नहीं देखेगा जो रास्ते में पड़ा हो या घास के सवा। ए जार परस से या तू भी बैल किसी शेर के या इस शेर में गदे के लायक है? गजाल अहमद वाला मतलब यह है कि बैल की खुराक तो ज़ाहिर वही होता है ना, तो वो बाकी चीज़ों को क्या देखेगा? जिसकी जो वक़्त औकात होती है उसी के मुताबिक वो उसका अंदाज होता है, उसका काम होता है। वो असबाब के पाबंद होने में सूखे के गोश्त की तरह तबीयत की मेख पर खुश्क हो रहा है और उसकी रूह तरक्की नहीं कर सकती। यानी खुश्क बर मेखे तबीयत चू कदीद बस तई असबाब जानश ला यजीद। यानी कदीद बर वजन शदीद खुश गोश के टुकड़े जिनको धूप में सुखा कर रखते हैं, वो असल में हमारे यहाँ तरशी कहलाते हैं। वो जो है ना, जो खुश्क कुर्बानी के गोश लोग खुश कर लेते थे, उसको नमक लगा के लटका देते थे, वो खुश्क सूखा गोश जो है ना वो खाते थे, फिर वो उसको आग पे रख कर ताकि बहुत जरूर पका कर कहें। इस गोश्त को खुश करने के लिए कोंटी पर लटकाया जाता है कि नीचे रखने में बिल्ली कुत्ते उड़ाए जाने का खौफ है। इसकी सेहत के पाबंद इसबाब के रिश्ते गारे किए, जिस तरह खुश गोश्त कोंटी पर लटका होता है اب اس میں کوئی زیادتی نہیں بلکہ لمحہ مل اس کی توبت ہی زائل ہوگی. اس طرح پابند اسباب اپنی طبیعت کی کونٹی سے لٹک رہا ہے, جس قدر اس کی طبیعت کی بساط ہے بس اسی قدر وہ علم رکھتا ہے, اس کے نہ اسباب سے باہر نہیں جاتی نہ وہ قدرت حق کے وسیع عرفان سے بیرامند ہو کر اپنے روح کو ترقی دے سکتا ہے. ویسے وہاں کے الہامی شعر ہے, مطلب کیا وہ اندازہ کر لے کہ کس چیز سے استغارہ پکڑا ہے. یعنی اس میں یہ ہے کہ وہ چیز جو مطلب انسان کے لیے دور دو چار والا معاملہ ہے, تو جو دو دو چار والے اس کو دو دو چار کے علاوہ اور کچھ نظر نہیں آئے گا. ہاں جی, دو دو چار کو دو دو چار کے علاوہ کچھ نظر نہیں آئے گا, لیکن جس کا اللہ پہ بھروسہ ہوگا تو اللہ تعالیٰ کے جو لامتناہی خزانے ہیں ان کے اوپر اس کی نظر ہوگی. توکل کس چیز کو کہتے ہیں؟ توکل اس چیز کو کہتے ہیں کہ وہ اللہ تعالیٰ کے خزانوں پر نظر رکھتا ہے, لہذا اس کو پریشان نہیں ہوتی. وہ جو متوکل نہیں ہوتا اسباب پہ نظر رکھتا ہے, تو ظاہر مطلب یہ کہ وہ تو سوچ بھی نہیں سکتا. ہاں جی, کیوں ظاہر مطلب وہ تو کہتا ہے کہ بھائی میرے پاس تو اسباب نہیں ہے, تو اسباب نہ ہونے کی وجہ سے وہ گھبراتا ہے اور ظاہر وہ کام نہیں کر سکتا جو روحانیت کر سکتی ہے, روحانیت کے ساتھ اس کا تعلق نہیں ہوتا. اور وہ فضا جہاں اسباب علل کا سلسلہ درہم برہم ہے, اے صدر اعظم, وہ اللہ کی سرزمین ہے جس کی وسعت کی انتہا نہیں. یعنی دنیا کے تمام کاروبار اسباب کے تحت چل رہے ہیں, اگر اسباب سے بالاتر نظر جا کر اس قدر قدر حق مشاہدہ کرے جو اسباب مؤثر ہے, اس کے بغیر لمحے کے لیے بھی اسباب کارگر نہیں ہوتے, تو ایک وسیع مقام ہے جس کی کیفیت ہے. خود مولانا کو ٹوکر تو لگی تھی نا اس طرح, وہ حضرت شمس تبریز رحمۃ اللہ علیہ نے جو ان کی کتابوں پہ نظر کی تھی اور آگ پکڑ لی تھی. ہاں جی, تو اسباب کے بغیر ہوا, دیکھنے سے تو آگ نہیں لگتی, تو یہ بھی اسباب کے بغیر ہوا. اور پھر اس کے بعد جو یہ گھبرا گیا, پیچھے ہو گیا کہ تو نے میرے ساتھ, پھر مطلب پیچھے ڈر کے مارے پیچھے ہو گیا, تو انہوں نے آ کر ساری کتابیں پانی میں پھینک دی. تو پھر رونے لگا کہ اسباب کی بات کہ مطلب آپ نے میرے سارے علم کو ضائع کر دیا. کہ اچھا آپ کا علم اتنا تھا, چلو ٹھیک ہے ابھی نکال لیتے. ہم نیچے گیا اور پانی سے کتاب نکال رہے ہیں اور گرد کو جھاڑ رہے ہیں اور دے رہے ہیں, جیسے الماری سے نکال رہا ہو کوئی. تو اسباب کی دنیا تو ختم, اسباب کدھر ہے؟ ہاں جی, تو حضرت کو جو ٹوکر لگی تھی تو ظاہر اس نے تو کارنامہ کر دیا تھا نا, تو ظاہر مطلب یہ کہ ان کی نظر پھر اللہ تعالیٰ کے اس پر تھی. ہر زماں مبدل شود چون نقش جہاں, نو بنو بے نت جہاں ادھر آیا. جب سالک کی نظر میں کائنات کا نقش ہر وقت بطور تجدد امثال مبدل ہوتا ہے, تو اس کی روح صاف طور پر نیے سے نیا عالم دیکھتی ہے, اور یہ کس قدر پرلطف بات ہوگی. یعنی کل یومن ہو فی شان, اللہ جل شانہ کی شان ہر وقت ہر لمحہ نیا ہوتا ہے, تو جب اس تجلی کا مطلب انسان کے اوپر وہ پڑتا ہے پرتو, تو اس کے لیے بھی ہر لمحہ ایک نئی بات ہو جاتی ہے. مطلب اس کے لیے یہ جو تمام چیزیں ہیں وہ لپیٹتی جاتی ہیں, تو اس کی نظر بھی پھر ان چیزوں پہ ہوتی ہے. تو لہذا پھر وہ ان دنیا کی تمام چیزوں سے بے نیاز ہوتا ہے, اور اگر کرتا ہے دنیا کی جو برتتا ہے تو حکم کے مطابق برتتا ہے, امتثال امر کے طور پر. سالک کی نظر جب سلسلہ اسباب سے بالاتر حق تعالیٰ کے فعل تخلیق پر پہنچتی ہے, تو اس کی نظر میں وجود عالم کا وہ تماشا منکشف ہونے لگتا ہے جس کو صوفیہ کے اصطلاح میں تجدد امثال کہتے ہیں. یعنی حق تعالیٰ کے فیضان تخلیق کائنات عام کا ہر عام میں معدوم ہو کر ساتھ کے ساتھ موجود ہوتے جانا, اس طرح اس کے عدم در وجود میں کچھ فاصلہ نہیں ہوتا, عدم اور وجود میں کچھ فاصلہ نہیں ہوتا, اور ایک پرلطف تماشا ہوتا ہے جس کے بغیر عالم بے مزہ تھا. یہ واقعتاً اگر انسان کو اللہ جل جلالہ, ویسے بھی کائنات کے اندر اسباب کے دنیا میں بھی یہ چیزیں ہوتی ہیں, لیکن وہ چونکہ نظر نہیں آتی تو لہٰذا لوگ اس سے بے خبر ہوتے ہیں. مثلا یہ ہمارے جتنے سیلز ہیں वो डिस्ट्रॉय हो रहे होते हैं और अन्य सेल्स बन रहे होते हैं और समझते हैं कि मैं जैसे पैदा हुआ था मैं वही हूँ, हालांकि कई दफ़ा बदल चुका होता है कई दफ़ा ये बदल चुका होता है। तो ये तो हमारे जिसको कहते हैं ना साइंस की दुनिया में ये बात ही हो रही है। बाकी जिस साइंस तो खैर एक सामने की चीज़ है, असल चीज़ तो अल्लाह ताला का हुक्म है। तो अल्लाह ताला की वजूदी तजल्ली से जो अदम वजूद में आ रहा होता है, अदम से जो मतलब आलम वजूद में आ रहा होता है हर वक्त, तो ये जो चीज़ है ये फिर मतलब एक अजीब बात होती है जिसके साथ भी अल्लाह ताला ऐसा मामला फरमाए। अगर फिर 200 बैश की नहरें भी हो तो जब वो एक ही सिफत पर जम कर रह जाएंगी तो देखने वाले की नज़र में बदनुमा होगी। यानी यहाँ तक मौलाना का मकुल, इसके ऊपर शेर में सदर का लफ्ज़ आया है, क्योंकि अगर यह हज़रत मूसा अलैहिस्सलाम का फिरौन के साबित तो हर इस गोहरे अजल को सदर अजल नहीं कह सकते थे। फिरौन ने मूसा अलैहिस्सलाम पर जादूगरी का इत्तहाम लगाया, यहाँ तक इसका जवाब जिसकी तासीर 4 फिक्र में हो सकती है। पैगम्बर जादूगर नहीं हो सकता, तुम अपने काफिरान नुकतः नज़र से पैगम्बर को देखते हो इसलिए ऐसे उसको भी वैसे ही समझते हो। बैल गद्दे को घास फूस की सूजा करती है। असबाब ज़ाहिर से नज़र उठाकर अर्ज़ुल्लाह की सैर करने वाली निगाह पैदा करो, इस नज़र से पैगम्बर को भी पहचान सकते हो। ये मतलब यह है कि गोया कि अपनी नज़र के अंदर वो साथ पैदा करो, असबाब में अपनी नज़र को महदूद ना करो, बल्कि अल्लाह पाक की कुदरत शनासी पैदा करो। कुदरत शनासी से तुम्हें पता चल जाए कि अल्लाह जल्ल शानु की कुदरत के सामने असबाब कुछ भी नहीं है। जो अल्लाह चाह फ़ालुल मायूरीद का जो तजल्ली है वो अगर आपके ऊपर आ जाए तो उस वक़्त फिर आपको महसूस होगा कि अल्लाह पाक जो से जैसे चाहता है वो कर लेता है, उसके लिए असबाब की ज़रूरत नहीं होती है। बयाँ कि हर कस हर हिस मुदरक रहा आजाद मीनीज मुदरकत दिगरस के अज मुदरकत आहस दिगर बेखबर अस चुना के हर पेश वर उस्ताद अजमी असकार उस्ताद दिगर बेखबर अस अजाँ के वजीफ़ा उनीस व बेखबरी ई अजाँ च वजीफ़ा उनीस दलील नबोत के आम मुदरकत नीस वल्लाहु आलम। इस बात का बयान कि गो इंसान की हर इदराक करने वाले हिस की जुदागाना मुदरकत हैं। मुदरक उसको कहते हैं जिसके ज़रिए से उस चीज़ का इदराक हो रहा हो, जैसे कुव्वत शाम है तो नाक उसका जो है मतलब है कि मुदरक है, हाँ जी, और इस तरीके से सुनने की जो है उसका जो है वो है कान है, जो दूसरी इसके मुदरकात से बेखबर है। यानी आँख जो है वो कान के मुदरकात से बेखबर है, क्योंकि आँख जो है ना मतलब सुन नहीं सकती, हाँ जी जिस तरह पेशोर उस्ताद जो दूसरे उस्ताद के काम से नवाकिफ़ हो उस फन से बेखबर होता है जो उसके ज़ेर इस्तेमाल नहीं, उसकी बेखबर इस फन से जो उसके ज़ेर इस्तेमाल नहीं, इस बात की दलील नहीं होती कि वो किसी को भी मालूम नहीं। मतलब यह है कि एक आदमी अगर किसी से नवाकिफ हो तो उसका मतलब ये ना कि दूसरा भी उससे नवाकिफ होगा, उसके लिए अल्लाह पाक ने किसी और को पैदा किया होगा जो उससे वाकिफ होगा। ये बाकी हजरत ने बाकी एक फलसफियाना बात छेड़ दी। हाँ जी चंबरा दीदी जहाँ इधरा के तुस्त पर्दय पाकानी हिसना पाक तुस्त मुद्दत हिसरा बिशूज आबी आया ई चुनी व जामशु ये सूफियाँ ऐसे गफलत असबब तू बेखबर बंदई असबाब गश्तस्ती तू हर लाजरम आमादलो आमादलो सरगश्त ये मुस्तरब अहवाल मुस्तरगश्त ये चश्म बख्शाओ मुसब्बब रानगर ताशवी फारग असबाब नज़र चूँ शुदी तो पाक पर्दा बरकुनद जाने पाका खिश बरतु मीज़नद जुमला आलम गर बोध नूरु सुवर चश्म राबाश अज़ा खूबी खबर चश्म बस्ती गोशु मी आरी पेशता नमाई जुल्फ दर रुखसारा रुखसारा बतिश गोश गोयद मन बसूरत न गर्दम मन न गर्दम सूरत अजबांगे जिनत मन बशनवम आले मन लेख अंदर फन फनी ख्वाहिश फन फन मन जुस हुरुफ सोते नेस्त नेस्त पेश ही बयाबीनी अभी अखूबरा नेस्त बीनी दरखोर ई मतलूबरा गर्बोद मशको गुलाबे बे गुलाबे बेबू बरम मन फन फन मनी अस्त इल्म मुखबरम के बबीन मन रुखी आसियम साक ही मकुन तकलीफ माले सायताक बाज हिस खजना बीनत کج نہ بیند غیر کج خاکج اج غج پیش او یاری است غج چشم احول از یکی دیدن یقین ناظر شک است انہ توحید بین تو کہ فرعونی ہما مکری و زرق مرمرا از خود نمی دانی تو فرق من گرو از خود دری من ایکج تو باز تو تایا کی تو را نہ بینے تو دتو بنگر انداز من از زمن زمن یک ساختے تادر اے کون بینے ساختے وارہی استنگی وزننگ نام عشق اندر عشق بینی وسلام پس بدانی چونکہ رستی از بدن گوش بینی چشم میدان شدن راستہ گفتست آن شہ شیری زبان چشم گردد مو بموئی عارفان جسم را چشم نبود اول یقین ور رحم بود اوجنی گوشتین علتی دیدن مدا پی اے پسر ورنہ خوباب اندر نہ دیدے آسور آ پری و دیو میں بینت شبی نست اندر دید گانی ہر تو پی نور را پی خود بنسبت بنسبت نہ بود نسبتش بخشید خلاق و دود آدم است خاک ایمانت بخاک جنی است جان کو دیکھنے کا دائرہ تیرا تنگ و محدود ادراک ہے اس لیے تو خاصان خدا کے درجہ کو محسوس نہیں کر سکتا پس پاک لوگوں نبیوں اور ولیوں کا پردہ جو ان کو تیری نظر سے مخفی رکھتا ہے خود تیری ناپاک نظر ہے مطلب تیری نظر ہی مطلب ناپاک ہے جس کی وجہ سے وہ مطلب جو ہے نا وہ آپ کو نظر نہیں آتے یہ بھی مولانا کا مقولہ ہے یہ بھی مولانا کا مقولہ ہے جو فرعون کو تنگ نظر غلط بینی کے باعث میں فرما رہے ہیں اس میں عام فرعون تبع لوگ مخاطب ہیں جو اپنے وقت کے اللہ کو نہیں پہچانتے جس طرح فرعون نے موسیٰ علیہ السلام کے رتبہ منزلت کو نہ پہچانا مگر بقول بعلوم یہ موسیٰ علیہ السلام کے غول کا نتیجہ بھی ہو سکتا ہے آگے اس تنگ نظری کا دور کرنے کی تدبیر بتاتے ہیں واقعی یہ بہت بڑی بہت بڑی باعث ہے عموماً لوگ اپنے اپنے چیزوں میں پنسے ہوتے ہیں اپنے اپنے شوقوں میں پابند ہوتے ہیں اپنے اپنے خیالات سے متاثر ہوتے ہیں اس وجہ سے بہت بڑے بڑے لوگ ان کی نظر سے چھپے ہوتے ہیں اللہ والے تو ان کو اس کا پتہ نہیں چل سکتا حضرت مولانا یوسف نوری رحمۃ اللہ علیہ جب فوت ہو گئے اور ان کے اوپر آرٹیکلز آئے اخبارات میں تو بنور ٹاؤن مدرسے کے آس پاس جو مکان تھے وہ اپنے سروں کو پیٹنے لگے اوف اتنا بڑا آدمی ہمارے پاس تھا اور ہمیں پتہ نہیں تھا مطلب ظاہر اس وقت تو ان کو کیا پتہ تھا ایسے لوگ کے پوسٹر تو نہیں لگے ہوتے ہیں ہاں جی تو وہ بڑے پریشان ہو گئے کہ دیکھو نا ہم نے مطلب ہم ان سے محروم رہے ہمارے خود محمد زمان صاحب ہمارے ساتھی ہیں اب وہ مجھ سے ایک سال جونیئر تھے پشاور یونیورسٹی انجینئرنگ میں مجھ سے ایک سال جونیئر تھے تو وہ جب یہاں اعتکاف میں ہمارے پاس آئے تو اعتکاف میں تو کئی باتوں میں حضرت مولانا صاحب کا ذکر آتا تھا مولانا اشرف صاحب رحمۃ اللہ علیہ کا انہوں نے یہ فرمایا تو وہ سنتے رہے تو ایک دن مجھے کہنے لگے کاش مجھے یہ باتیں پہلے معلوم ہوتی میں تو حضرت کے مکان کے سامنے روز گزرتا تھا لیکن مجھے تو کسی نہیں بتایا یہ باتیں کہ مولانا صاحب ایسے ہیں کاش مجھے پہلے پتہ ہوتا تو میں مولانا صاحب سے کچھ فائدہ حاصل کر لیتا تو بات بالکل ایسی ہے کہ ایسے بڑے بڑے لوگ جو مطلب بعد میں لوگ بہت روتے ہیں ان کے لیے لیکن اس وقت جب ہوتے ہیں ان کا پتہ نہیں لگتا ہمارے تسیم الحق صاحب رحمۃ اللہ علیہ، اللہ تعالیٰ حضرت کے درجات بلند فرمائیں، فنائیت ان پہ بہت زیادہ غالب تھی، بہت زیادہ فنائیت تھی، حتیٰ کہ ان کو اپنے اولاد نے بھی نہیں پہچانا، یعنی ایسے اپنے آپ کو فنا کر دیا تھا. تو مجھے چونکہ اللہ کا شکر الحمدللہ خواب کے ذریعے سے پتہ چل گیا تھا، تو حضرت کو پتہ کیا تھا کہ مطلب یہ اب نہیں مانے گا اگر میں کچھ، تو اس وجہ سے میرے ساتھ معاملہ مختلف تھا. تو میں جاتا تو گھنٹوں حضرت کے ساتھ بیٹھا ہوتا تھا، تو ان کے گھر والے کہتے اب شبیر آ گیا، اب دادا جان اس کو کہتے ہیں، دادا جان اب کسی اور کام کے نہیں رہے، اب شبیر آ گیا، اب ان کے ساتھ بیٹھے ہوں گے آج. تو میں پھر حضرت کے ساتھ بیٹھا ہوتا تھا رات کے تک. تو یہ ہے کہ میں اپنے چچا زاد بھائیوں مطلب کزنس وغیرہ کو کہا کرتا تھا کہ بھائی حضرت سے کچھ لو، تو وہ کہتے ہیں نہیں یہ تو ڈائجسٹ دیکھتا ہے، ہاں جی یہ تو ڈائجسٹ دیکھتا ہے. تو اصل میں حضرت کو فالج تھا، تو چرپائی پہ پڑے پڑے ظاہر کبھی ڈائجسٹ بھی مثال کے طور پر اگر دیکھ لیا تو ضرورت نہیں کہ ڈائجسٹ میں ساری بری چیزیں ہوں، تو اچھی چیزیں بھی ہوتی ہیں، تو کوئی اچھی چیز بھی دیکھ سکتا ہے. تو خیر بہرحال اصل تو اپنی وہی والی بات ہے نا، کہ اپنی بد باتیں نہیں والی مسئلہ ہوتا. تو خیر ایسا ہوا کہ محروم رہے. جس وقت حضرت فوت ہوئے تو میں جب حضرت کے جنازے پہ گیا تو میرے کزن رونے لگا، کہتے سب کچھ اپنے ساتھ لے گئے. تو میں نے کہا نہیں، میں نے آپ لوگوں کو بتایا تھا، میں نے آپ لوگوں کو بتایا تھا، لیکن اس وقت آپ کہتے تھے کہ یہ ڈائجسٹ دیکھتے، ہاں جی یہ تو نہیں کہ میں نے یہ بات چھپائی تھی، چھپائی تو نہیں تھی، لیکن آپ کو یقین نہیں آ رہا تھا، یقین نہیں آ رہا تھا میں کیا کہوں. جاننے والے جب ہوتے وہ کیا ہوتے ہیں، مولا خیر محمد صاحب رحمۃ اللہ علیہ بزرگ تھے، وہ بھی وہ ڈاکٹر ارشد کے ساتھ آئے حضرت کے ساتھ ملنے کے لیے. حضرت سے ملاقات ہوئی، ملاقات کے بعد جانے لگے. ڈاکٹر ارشد صاحب نے اپنا موٹر سائیکل سٹارٹ کیا کہ ابھی بیٹھیں گے میرے ساتھ، لیکن حضرت اب حضرت کے دیوار کو مسلسل دیکھ رہے ہیں. تو نے کہا جانا نہیں ہے، انہوں نے کہا جانا تو ہے. تو نے کہا پھر کیوں نہیں آتے؟ کہتے میں سوچ رہا ہوں کہ اس دور میں بھی اتنا بڑا آدمی ہو سکتا ہے، میں سوچ رہا ہوں کہ اس دور میں بھی اتنا بڑا آدمی ہو سکتا ہے، یہ میں اس لیے یہ کہہ رہا ہوں. اب یہ بات ہے، جن کی نظر تھی تو ان کو ایک مجلس میں پتہ چل گیا، اور جن کی نظر وہ گھر میں پاس رہ رہے ہیں نہیں پتا. تو یہ جو بات ہے مطلب نظر نظر کی بات ہوتی ہے، اور وجدان کی بات ہوتی ہے، مدرکات کی بات ہوتی ہے. تو اگر کسی کی نہیں مدرک ادراک نہیں ہے تو ظاہر وہ نہیں دیکھ سکتا، ان کو پتہ نہیں چلے گا. مدت تک اپنے اس محدود حس کو مشاہدہ کے پانی سے دھوتے رہو تاکہ وسیع و درست ہو جائے. حضرات صوفیہ کی جامشوئی اسی قسم کی سمجھو. ارے تو اپنے غفلت کی وجہ سے سبب حقیقی سے بے خبر ہے، تو گدا ظاہر اسباب کا غلام بن رہا ہے، اس لیے تو کور دل و سرگرداں ہو رہا ہے، بے قرار حالات والا اور در مجبور ہو رہا ہے. باطن کی آنکھ کھول اور مسبب کو دیکھ تاکہ تو نظر نگاہ کے اسباب یعنی ظاہری آنکھ سے بے نیاز ہو جائے. جب تو پاک ہو جائے گا تو پر دوڑ جائے گا، پھر پاک لوگ کی روح خود اپنے آپ کو تجھ پر نمایاں کر دیں گے، جو اس وقت تیری تنگ نظری سائز برستی کی وجہ سے مخفی ہے. یہاں تک تمہید تھی، اب وہ بیان شروع تھی جس کے روح پر عنوان کو قائم کیا گیا. پاکی کی صفت، اللہ پاک ہے، سبحان اللہ پاک ہے. جیسے جیسے انسان کا دل پاک ہو جائے تو سبحان کے ساتھ دائرے قریب ہو رہا ہوتا ہے معنوی لحاظ سے. نتیجہ اللہ جل شانوں کے صفات اس پر کل رہی ہوتی ہیں، اور وہ پھر ظاہر تمام چیزیں جو مخفی ہوتی ہیں ان کے اوپر ظاہر ہونے لگتی. دیکھو میں آپ سے بات عرض کروں، پردہ ہے ادھر लटका हुआ है, सूरज सर पर है लेकिन अंदर अंधेरा है, क्योंकि सामने पर्दा है। जब आप पर्दे को हटा देंगे, पर्दे को हटा एक तरफ कर देंगे, तो जितनी रोशनी होगी सारी रोशनी अंदर आ जाएगी। तो इस वक्त जो जुल्मत हमारे दिलों के अंदर है, उस जुल्मत की वजह से चीजें नजर नहीं आ रही। हकीकत किसको कहते हैं? तरीकत के जरिए से दिल की सफाई होती है, तरीकत के जरिए से दिल की सफाई होती है। तो जब दिल की सफाई हो जाती है तो पर्दे हट जाते हैं, तो जो चीज होती है वह की उसकी हकीकत जाहिर हो जाती है। तो ये हकीकत है। उन हकायक के नगीनों में अल्लाह जल्ल शानों की मारिफत हासिल होनी शुरू हो जाती है, कि उससे अल्लाह जल्ल शानों की मारिफत नुमाया होने लगती है उन हकायक में। तो यही असल में बुनियादी बात है। असल में हम लोग शरीयत पर ही चलने के मुकल्लफ हैं। उस शरीयत पर चलने में जो हमारे हिस्से मतलब जैनब वो हैं, यानी बंद है, उनको हम खोलते हैं, हम उनको साफ करते रहते हैं। जब वो साफ होते हैं तो शरीयत पर चलना भी हमें आसान हो जाता है। इन तरीकत को जो है ना, गोया क्यों समझ लीजिए कि दो काम कर रही है, शरीयत पर चलने के लिए आपको तैयार भी कर रही है, और साथ साथ चूंकि इसके साथ सफाई हो रही है तो आपके ऊपर अशा की हकीकतें कुल रही हैं, और अशा की हकीकत कुलने से अल्लाह पाक की मारिफत आपके ऊपर कुल रही है। तो ये सारी बात, तो अब जाहिर मतलब यह है कि तरीकत गोया कि एक जरिया है, उस जरिए से आप ये सारी चीजें हासिल कर लेते हैं, उसके लिए आपको जो है ना वो करना पड़ रहा है। तमाम जहां अगर सरासर रोशनी और मुख्तलिफ सूरतों पर मुश्तमिल, तो आंख को इसकी खूबसूरती से बखूबी खबर होगी। अगर तो आंख को बंद कर ले उसके बजाय कान को सामने लाए ताकि उसको किसी माशूक के जुल्फ और रुखसार दिखाए, कान कहेगा कि मैं सूरत पर मायल नहीं हो सकता, हाँ सूरत अगर आवाज दे तो मैं उसको सुन सकता हूं, क्योंकि उसके लिए यही काम है। बेशक मैं माहिर हूं लेकिन अपने फन में माहिर हूं, और मेरा फन सिवाय कलाम और आवाज के और कुछ नहीं है। फिर तू नाक को कहे कि अरे नाक इधर आ, इस हसीन को देख, मगर नाक भी इस मतलूब के लायक नहीं है। चुनाचो कहेगी कि अगर मश्क गुलाब हो तो मैं उसको सूंघ सकती हो, मेरा फन यही है और यही मेरा इल्म वाकिफियत भी है। मैं इस चांदी किसी पंडली वाले माशूक का चेहरा कब देख सकती हूँ? बस जी जो बात ताकत में बाहर हो से बाहर, उसको तकलीफ न दो। यहाँ तक ये मकसूद था कि हर आला और हिस वही काम कर सके जिसके लिए कुदरत ने उसको वजह किया है, दूसरा काम करने से वह माजूर और कासिर होता है। इस तरफ फिरौन की आवाज़ बात ही नहीं, गोए हकबीन और हकशनासी के लिए वजह ही नहीं हुए थे। फिर वो मूसा अलैहिस्सलाम के पैगम्बर शान में क्यों कर देख सकता था? खैर ये तो हुआ आला जिसका गैर मुतालिक मुदरकात का इदराक न कर सकता। अब फरमाते कि बाज़ आलात हिस अपने महसूस मुदरकात के इदराक से भी कासर होते हैं, जिसकी वजह इनका फेल इदराक नाकस होता है। जिस तरह अहवल की आंख सही तौर से नहीं देख सकती और बहरे की कान सही बात नहीं सुन सकते, अलहाजा फिरौन की आंखें थी, वो दुनिया जहां की चीज़ों को देखता और महसूस करता था, इसके कान भी थे और आवाज़ को सुन सकता, मगर हकबीनी और बन के लिहाज से इसके ये आवाज़ बेकार थे। वलहम आयुन ला यबसिरून बिहा वलहम आज़ानुन ला यस्मऊन बिहा। फिर टेढ़ी है सिवाय टेढ़े के नहीं देखेगा, खातम इसके आगे टेढ़े चलो या सीधे चलो। हाँ जी, बींगे की आंख एक चीज़ को देखने से यकीनन कासर है, वो शिर्क की नज़र रखती है, यानी एक के दो देखती है, तौहीद की नज़र वाली नहीं। ये बाद नसों में ही भी है, मतलब ये को यानी जो जो मशरिक होता है तो हर चीज़ में उसको शिर्क नज़र आता है, वो हर चीज़ में शिर्क, जो मुआहिद होता है उसको हर चीज़ में तौहीद नज़र आती है। हाँ जी, वो समझता है कि हर चीज़ में तो ज़ाहिर अब तौहीद का वो है। तू जो फिरौन है और वो सरापा मकर फरेब है, मुझ में और अपने आप में फ़र्क नहीं समझता, जो अंधे की तरह तेरे बुतलान हवास या अहवल की तरह फसाद हवास का नतीजा है। ए टेढ़े काम वाले, मुझ में अपनी ज़ात पर क्यास करने के लिहाज से नज़र न कर, ताकि तू अहवल की तरह एक दो न देखे, एक को दो न देखे। मैं तो अपने अहद का पैगम्बर, अपने दर्जे में मुनफरिदुल आसानी हूँ, तो मुझको अपने बराबर समझ कर एक से दो फिरौन समझ रहा है। مجھ کو ذرا بھی میرے ذات سے دیکھ تاکہ تجھ سے جہان سے مورام کمالات کا وسیع مقام نظر آ جائے. موسیٰ علیہ السلام کا مقام شینات ذاتیہ کی ولاد ہے اور ساحت ماورائے کون سے یہی مراد ہے. پھر تو اپنی نگاہ کی تنگی و نام و ننگ و نام کی قید سے چھوٹ جائے گا اور میری محبت کے اندر خدا کی محبت دیکھے گا, اور پھر سلامتی ہے میرے کمالات کو دیکھ کر تجھے مجھ سے محبت ہو جائے گی اور میرے محبت خدا کی محبت کو مستلزم ہے. یعنی اگر تو ماشاء اللہ مجھے میری ذات سے دیکھے گا تو تجھ پر میری مطلب جو ہے نا وہ صفات کھل جائیں گی, اور پھر یہ ہے کہ اپنی نگاہ کی تنگی و ننگ و نام کی جو قید ہے اسے تو چھوڑ جائے گا, اور پھر مطلب یہ ہے کہ میری محبت کے ذریعے تو خدا کی محبت کو پائے گا. ہاں جی, جو سلامتی ہے. جب تو اترتی روحانی اچام پا کر جسم کی پابندی سے چھوٹ گیا, جب تو ترقی روحانی پا کر جسم کی پابندی سے چھوٹ گیا تو تجھے معلوم ہو جائے کہ کان اور ناک بھی آنکھ بن سکتے ہیں, اس طرح دیکھتے اس کی طرح دیکھ سکتے ہیں. یہی درجہ شاید قرب نوافل میں حاصل ہوتا ہے جس میں سما و بصر تمام قوی عین حق بن جاتے ہیں, قوا عین حق بن جاتے ہیں. پھر عارف ہر چیز کی ادراک کرتا ہے, اس کے ہر جز جسم میں اقساں قوت ادراک پیدا ہو جاتی ہے. ابن فارس کی قصیدہ میں یہ ہے, وَكُن بَصَرًا وَانْظُرُوا وَسَمْعًا وَكُن لِسَانًا وَقُلْ فَالْجَمْعَ أَهْدَى طَرِيقَتُ. یعنی تو سراپا بینائی بن جا اور دیکھ, اور سراپا شنوائی بن جانا اور سن, اور سراپا زبان بن جانا اور بول, پر جمع تمام طریقوں سے زیادہ پر ہدایت ہے. اس لیے کہا کہ سائل سراپا حواس جمع کے مقام میں ہوتا ہے. ایک اور قصیدے میں کہتے, اذا ما بودت لیلا فکلی آیون و انہی ناجتنی کلی سامین. بس جب لیلا ظاہر ہوتی تو میں سراپا چشم بن جاتا ہوں, اور جب مجھ سے گفتگو تو میں سراپا کان گوش بن جاتا ہوں. یہ محمد نے حدیث میں روایت کیا, واللہ فی الارض من خلفی کما ارا من بین یدی, میں تم کو سامنے اور پیچھے سے ایک ساتھ دیکھتا ہوں. پس رسول صلی اللہ علیہ وسلم کے جسم کے تمام اجزاء رویت کی طاقت رکھتے تھے, اور یہ طاقت نماز کے اندر و باہر ہر کام کرتی تھی, اور آپ کے تحفے اولیاء کو بھی احیانا یہ طاقت حاصل ہو جاتی. مشکل مضمون ہے کیونکہ اس میں بہت ساری چیزیں ہیں جو سمجھنی پڑتی ہے. اللہ جل شانوں کی ہر صفت لامتنائی ہے, تو گویا کہ اللہ جل شانوں مطلب ہر چیز سے ہر کام لے سکتے ہیں, لامتنائی ہے. تو جب کسی پر یہ تجلی ہو جاتی ہے تو اس کو بھی پھر یہ شان حاصل ہو سکتا ہے کہ وہ مطلب گویا کہ ہر چیز سے ہر کام کروا سکتا ہو. تو آپ صلی اللہ علیہ وسلم کی حدیث شریف جو امام احمد بن حنبل رحمۃ اللہ روایت کی, کہ مطلب جس طرح میں تمہیں سامنے سے دیکھ رہا ہوں اس طرح پیچھے سے بھی دیکھ لیتا ہوں, تو اس کا مطلب یہ ہے کہ آپ صلی اللہ علیہ وسلم کے حواس جو تھے وہ کامل تھے, لہٰذا وہ ہر طرح سے اس کو استعمال فرما سکتے تھے. سچ فرما راست گفتست آشیح شیریں زبان, چشم گردد مو بموئی عارفاں. سچ فرما سلطان عارفین شیریں زبان نے کہ عارفوں کا بال بال آنکھ بن سکتا ہے. یہ حضرت سلطان عارفین بایزید بستان رحمت کے اسکول کی طرف اشارہ ہے کہ لا یسر رجل من عارفین حتی لا یسر کل شعر عین فناظرتن, کہ آدمی اس وقت تک عارفوں میں شمار نہیں ہو سکتے جب تک اس کا بال بال چشم بینا نہ بن جائے. آگے تقریب میں ثابت کرتے کہ بینائی صرف آنکھ کے ساتھ مخصوص نہیں, یہ قطعی الہی ہے. وہ جس عضو کو چاہے بخشتے, اگر وہ نہ بخشتے تو آنکھ بھی بینائی سے محروم ہو سکتی ہے, اگر بخشتے تو ہاتھ پاؤں بھی بینا ہو سکتے ہیں. ہاں جی, ان دونوں باتوں کو متعدد نظائر سے ثابت فرمائیں گے. جسم را چشم نبود اول یقین, در رحم بود و جنین و گوشتین. جسم کو یقیناً پہلے آنکھ نہیں تھی, وہ رحم کے اندر گوشت کا مزغہ تھا, پھر جب اس کے تمام اعضاء تیار ہو گئے تو آنکھ بھی بینائی کا نور پیدا ہو گیا. التی دیدن مدا پہ ایفسر ورنہ خواب اندر نہ دیدے آسور. عزیز, اس کی آنکھ میں جو بینائی پیدا ہوئی تو اس آنکھ کی رتوبت ہی بھیجیا وہ زجاجیہ وغیرہ ہی کو بینائی کا سبب نہ سمجھنا، ورنہ خواب کے اندر جو صورت دکھائی دیا جائے کرتی ہر کس نظر، کیونکہ اس وقت آنکھیں بند اور حواس معطل ہوتے ہیں. خواب جو انسان دیکھتا ہے تو اس وقت کیا دیکھتا ہے، کس طرح دیکھ، آنکھیں تو بند ہوتی ہیں. آپری او دیو می بینت شبی نیست اندر دید گانے ہر دوئی. اور لو پری اور جن برابر صورتیں دیکھتے ہیں، حالانکہ دونوں کی آنکھوں میں وہ روبت روبت نہیں جس کو تم سب روحت سمجھتے ہو. ہاں جی، بنا نور را باپی خود نسبت نبود، نسبتش بخشید خلا کی ودود. بینائی کی نور کو رتوبت کے ساتھ کچھ بھی نسبت نہیں، خالق مہربان نے اس کو نسبت بخشی ہے. اب اس کے غیر جن چیزوں کو ہم باہم نسبت بخشنے کا تماشا دیکھو. آدم اس خاک کے ماند بخاک جنی ازنار بے ہچ اشتراک. آدمی خاک سے پیدا ہوئے اگر مگر وہ خاک کے ساتھ مشابہ کہاں ہے، جن بلا شرکت آگ سے ہیں. نیست خود مانند آتش آ پری گرچہ اصلش او سچو میں بنگری. مگر جب تم دیکھ تو جن آگ کے مشابہ نہیں ہوتے اگرچہ اس کے اصل اسی سے ہے. مرغ بادست کے مانند بباد نامناسب را خدا نسبت بداد. پرند ہوا سے مگر واؤ کی مانند کہاں ہے، خدا تعالیٰ نے دو نامناسب چیزوں کو باہم نسبت نسبت دے دیے. نسبتی اے فرحا با اسلحہ ہست بھی جو اوچ دادش وسلحہ. غرض ان موالید کو اپنے عناصر کے ساتھ ایک بے کیف نسبت ہے، اگر چک تعالیٰ نے ان کو باہم پیوند بخش دیے ہیں. آدمی چوں زیادہ خاک حباس ای پسر را باید نسبت کجاس. آدمی جب ناچیز خاک سے پیدا ہوا ہے تو خیال کر کے اس فرزند کو باپ کے ساتھ کیا نسبت ہے. نسبت اگر ہست مخفی از خیرد ہست بے چوں خیرت کے پے برد. کوئی نسبت ہے تو عقل سے مخفی اور وہ بے کیف ہے، اور عقل اس کا سراغ کیوں کر پائے. یہاں تک یہ بیان کہ نوری بینائی کی نسبت آنکھ کے لیے مخصوص نہیں، بلکہ نسبت تعالیٰ کی قدرت کا ایک نمونہ ہے. اس نے دو غیر جنس چیزوں کو باہم رب دے دیا، اور مولانا متجان سرشاہ کے ارتباط کے کئی نظارے بھی پیر کر دیے. اب چند مثالیں پس پیش فرتے جس میں اکتارا نے آنکھ کے سوا دوسرے شاہ کو بھی نوری بینائی بخشا ہے. بادرا بے چشم گر بھی نشنداد فرق چومی کرد اندر قوم عاد. ہوا کو اگر اس نے آنکھ کے بغیر بینائی نہیں بخشی تو قوم عاد کے لوگوں میں فرق کیوں کر کرتی، انہی لوگوں کو ڈر دے رہے. چوں ہمی دانست مومن از ادو چوں ہمی دانست میرا از کدو. وہ مومن کو دشمن خدا سے کیوں کر پہچانتی تھی، شراب کو کدو سے کیوں کر شناخت کرتی تھی. یعنی قوم عاد پر جب ہوا کا نظر نازل ہوا تو ہوا نے کافروں کو چن چن کر ہلاک کیا، مومنوں کو کوئی اذیت نہیں پہنچی. ہاں کدو میں شراب ڈالا کرتے کہ کدو سے مراد ظاہری مومن یعنی منافق، اور شراب سے تہ دل سے ایمان لانے والا راسخ ایمان. آتشی نمرود را اگر چشم نیست با خلیل اشتو تجشم کرد نیست. نمرود کیا کو اگر چشم بصیرت حاصل نہیں تھی تو خلیل اللہ علیہ السلام کے ساتھ ان کو یہ تکلیف کیوں سوجا کہ ان کو سینگ تک نہیں پہنچا. گر نبو دے نیل را آنوری دید اچ کبتی راس بتی میں بگزید. اگر در نل کو کوئی بنائی باش چشم حاصل نہ ہوتی تو کبتی یعنی قوم فرعون کو سبتی یعنی موسیٰ علیہ السلام کی قوم سے کیوں کر چن سکتا اور اسے کیوں کر غرق کرتا. صحیح. سب سے بڑی بات قرآن سے ثابت کہ قیامت میں جس وقت جلد بولے گی، آنکھ بولے گی، کان بولیں گے، ہاں اور ہاتھ بولیں گے، تو کافر بلے جو گناہگار پکاریں گے کہ تو نے تم کیسے بولتے ہو. ہاں جی، تو وہ کہیں گے جس بولنا نے جس اللہ نے سب کو بولنا سکھایا انہیں ہمیں بھی بولنا سکھایا، جس اللہ نے سب کو بولنا سکھایا تو اس نے ہمیں بھی بولنا سکھایا. تو خدا کے بندو آخرت میں کوئی دوسرا خدا ہے، یہی خدا ہوگا نا، خدا تو یہی ہے. تو جب خدا یہی ہے تو جو کام وہ آخرت میں کر سکتے ہو یا نہیں کر سکتا، اگر کرنا چاہے تو کر تو سکتا ہے. تو لہذا یہ جو نہیں کر رہا اپنے حکمت سے نہیں کر رہا، اور جب کرتا ہے تو اپنی قدرت سے کر سکتا ہے. ہاں جی، تو جس پر اللہ پاک کی حکمت و قدرت یکساں کھلتی ہے तो वो जब नहीं करता तो वो भी उसको नजर आता है, और जो जब करता है वो भी उसको नजर आता है। दोनों सूरतों में उसको अपनी अपनी मतलूबा चीज़ नजर आती है, लिहाजा उनको कोई परेशानी नहीं होती। और जिनको सिर्फ वही नज़र आता है जो अल्लाह पाक दिखा रहे हैं सबको असबाब के ज़रिए से, वो समझते हैं कि असबाब ही सब कुछ करते हैं, हालांकि असबाब कुछ नहीं कर सकते। अल्लाह चाहे तो असबाब के बग़ैर पैदा कर दे, जैसे ईसा अलैहिस्सलाम को बग़ैर बाप के पैदा किया, आदम अलैहिस्सलाम को बग़ैर माँ बाप के पैदा किया। हाँ जी, तो मतलब जो है ना वो इब्राहिम अलैहिस्सलाम को आग मतलब नई गज़न पहुँचा सकी। तो अल्लाह पाक जब कुदरत से करता है तो वो भी आरिफ को नज़र आता है, और जब हिकमत से करता है वो भी आरिफ को नज़र आता है। हाँ जी, ये बातें मैंने दो क्यों की, एक क्यों नहीं की? मैंने इसलिए की, जिसको बुजुर्गी चढ़ जाती है उनको सिर्फ कुदरत नज़र आता है और कोई हिकमत नज़र नहीं आती, और जो असबाब वाले होते हैं उनको सिर्फ हिकमत की बात नज़र आती है, कुदरत वाली बात नज़र नहीं आती, और जो मुहक्किक होता है उनको दोनों नज़र आते हैं। हाँ जी, उनको जो है ना मतलब यह है कि जब अल्लाह पाक असबाब का मुतालबा कर रहा हो कि उसके ज़रिए से मुश्तका हो, तो मुआरिफ फिर उसी तरीके से इख्तियार करता है। हज़रत शेख अब्दुल क़ादिर जिलानी रहमतुल्लाह अलैह एक दफ़ा बयान में चुप हो गए, मतलब तकल्लम रोक दिया, और फिर इसके बाद फरमाया कि एक साहब बहुत दूर से तो अर्ज करके आए थे, यानी तो अर्ज ये मतलब कि इंसान इधर बैठे कहे कि मैं फलां जगह पहुंच जाऊँ और उधर पहुंच जाए, तो इतवे अर्ज जो बाज़ बुज़ुर्गों को अल्लाह पाक नहीं समझ ये चीज़ दी होती, तो ये अर्ज करके आ रहे। तो हज़रत ने फरमाया, मैंने उसको यानी ये समझाया कि अल्लाह पाक ने ये पैर जो है ना वो सफ़र के लिए दिए हैं, तो बग़ैर इसके क्यों आया, जाओ अपना काम करो वापस जाओ। तो मैंने उसको वापस भेज दिया और वापस चले गए। ये वो महक़िक असबाब का ख्याल रखने वाला, लेकिन जानता था कि तो अर्ज के ज़रिए से होता है, लेकिन उसको अलहिकमत हिकमत वाला दर्स दे दिया कि हिकमत जो है ना मतलब का तकाज़ा ये कि तुम इस तरह करो। एक दिन मैं सोच रहा था, खुद दीवानगी की सोच, कि मसलन तो अर्ज़ अगर किसी को हासिल होता तो कितना मज़ा होता, हर वक्त मक्का मुकर्रमा मदीना मुनव्वरा जहाँ जाना चाहते तो जाते। तो फौरन दिल ने आवाज़ दी कि तू किस ले जाता, उधर किस ले जाता, अल्लाह पाक की रज़ा के लिए अगर जाता तो अगर अल्लाह पाक यहाँ इसी पर खुश है राज़ी है तो फिर क्यों जाए, अगर अल्लाह पाक इसी पर राज़ी है तुझसे कि तू इधर तड़पो इसके लिए तो फिर तेरे जाने से उसको ज़्यादा तुझे फ़ायदा मिल रहा है। हाँ जी, अगर तू मतलब जा रहे मतलब अगर जा सकता तो वो तो अल्लाह पाक का एक काम होता, तेरे इसमें क्या था। हाँ जी, तो एक दफ़ा मैं कड़ा था वहाँ पर हरम के वो जो है ना वो बरामदे में, दरवाज़ा खुला था खाना कावे का, और खाना कावे के गेट के अंदर सिलेक्टेड लोग जा रहे थे, सिलेक्टेड लोग वही जो उनके ऑफिशियल्स और इस किस्म के लोग जा रहे थे या उनके जो उमरा। तो मैंने कहा साथियों को, मैंने कहा देखो ये दूर दूर से लोग हसरत से देख रहे हैं कि हम भी खाना कावा के अंदर जाते हैं, तो अल्लाह को पता है कि जो हसरत से देख रहे हैं वो अल्लाह के करीब है या जो अंदर जा रहे हैं वो अल्लाह के करीब है। हाँ जी, क्योंकि जो हसरत से देख रहे हैं तो उनका अमल यही है, और जो अंदर जा रहे हैं उनका अमल यही है, लेकिन वो तो अल्लाह पाक ने उनको एक मौका दे दिया है। लेकिन ज़ाहिर मतलब है कि जो हसरत से देख रहे हैं ये भी तो एक अमल है। तो असल बात यह है कि जिन जो महक्किक होते हैं वो दोनों सूरतों को देखता है, दोनों को देखता है, ठीक है ना। नमाज कितने बजे? हाँ ठीक है, अगर पहाड़ और पत्थर साहिब बसीरत ना थे तो हज़रत दाऊद अलैहि सलाम क्यों के इनके रफीक हो गए कि किरत जबूर में इनको हम आवाज़ पाते थे। इस जमीन को अगर रूहानी आंख हासिल न होती तो कारों को किस तरह निकल गई। अगर इस्तवान हन्नाना को दिल की आंख हासिल न होती तो आप सस्म की जुदाई को क्यों कर महसूस करते। हाँ जी, कंकरी अगर बापसर न होती तो अबू जहल काफिर की मुट्ठी के अंदर किस तरह गवाही देती। ए खिरत पर कश्त पर रो बालहा सूरह बरखा जुलजिलत जलजालहा। ए गज़ब अपने अपने पर और बाजू खोल ले और सूरह जलजाल पढ़ ले, यानी इजाज़ुल इंसान माला यो मैजिन तो हद उस अखबार बैन रब का हाला। जब ज़मीन बड़े ज़ोर से हिला दी जाएगी यही ज़मीन अपने दफीने मादनियात और मुर्दे वगैरह सब निकाल कर और फेंक दे। इसकी हालत देखकर इंसान बोलो ठीक इसको क्या हो गया। इस दिन ये अपनी तमाम खबरें यानी लोगों को अच्छे बुरे अमाल खुदा से बयान कर देगी, इसलिए तुम्हारा पर वगैरह उसका हुक्म देगी, यानी ज़मीन की सारी चीज़ें नोट करने वाली है। हाँ जी, बल्कि क्या साहब हदीस शरीफ में साबित नहीं कि वो जो है ना वो जो जहाँ कोई अमल करते हैं तो वो जगह उसके ऊपर गवाही देती है, जगह उस पर गवाही देती है। और कहते हैं हवाओं के अंदर जाओ जहाज में तो भी जिक्र करो ताकि वो हवाएं आपके ऊपर आवा दें गवाही दें, और पानी के अंदर चलो तो उस वक्त जिक्र करो ताकि वो पानी आपके ऊपर गवाही दे, जहाँ जहाँ जाओ तो वहाँ जिक्र करो ताकि वो जगह आपके ऊपर गवाही दे। ज़मीन कब अपना हाल और अपनी खबरें बयान कर सकी को अपने वो हमारे लिए अपनी बेद जाहिर कर दे। ई फरस्तादन मरा पेशे तो मीर हस्त बुरहाने के शुद मुरसल खबीर। खुदा ताला मुझको तुझ ऐसे बादशाह मालिक तजुताक की तरफ जो तहदीद पैगाम देकर भेजा है तो ये बात इस बात की दी कि भेजने वाले समर से आगाह हो गया कि चुनी दारू चनाना सुररा हस्त दर खुदराज पे मैं सुररा, कि ऐसी दवा ऐसे नासुर के लिए मुनासिब है ताकि वो बासानी से रफ़ हो जाए। वाक़ियात दीद अबूदी पेश अजी कि खुदा ख्वाद मरा गर्दन गर्दन गजी। तो इससे पहले कई ख्वाब दे चुका था कि खुदा ताला मुझे इस मोम के लिए बतौर पैगम्बर इंतखाब करेगा और तुझे मालूम हो चुका था। मन आसा व नूर बग रफ्ता बदस्त शाह गुस्ताखी तेरा ख्वाम शिकस्त। मैं ऐसा नूर हाथ में लेकर मौजूद से तेरे गुस्ताही का सिंह तोड़ डालूंगा। गुस्ताए के सिंह से मुराद फिरौन का दावे खुदाई है, उस दावे का मौजूद के मुकाबले बादल साबित होना है, सिंह का टूटना है। वाक़ियात ऐसे हमागी अज बहरी गुनगो मे नमूदत रब दीन, इसलिए परवरदगार दीन की तरह तरह के खौफनाक वाक़ तुझको दिखा देता। दरखुर सिर बदतुकियान तू ताबेदानी कोस्त बद दरखुद आने तू, जो तेरे बुरे अकीदों सरकश के लिए मुनासिब थे ताकि तू समझ जाए कि वाक़ियात तेरे लायक है। ताबेदानी को हकीम मस्तो खबीर मुसलिह अमराज दरमाना पजीर, ताकि तुझे मालूम हो जाए कि अल्लाह ताला दाना व बखबर है लाइलाज बीमारियों को चक्कर देने वाला है। तू बतावी रात में गश्ती अजां को रुकर की मस्त हस्त अजाब गरा, तो मुख्तलिफ तावीलों के वाले ख्वाबों के साथ मुतनब होने के बजाय इनकी तरफ से अंधा और बहरा होता जाता था कि ये ख्वाब गहरी इनके सबब से नजर आ जाते। वहाँ तबीब व आमन जम दरलमा दीद ताबीर पपोशित अस्तमा, उन तबीयों नजूम ने अपने इल्मी रोशनी में इस ख्वाब की ताबीर देख ली मगर बादशाह को खुश रखने की तमा से उसको छपा लिया। गुफ्त दूर अज दौलत व शाहियत के दरायद गुस्स दर आगाहीत, और बतौर खुशामद कहने के हजूर की सुल्तान बादशाही से ये बात दूर है कि कोई फ़िक्र की बात खाम खाब के इलम में आए। अज गज़ाए मुख्तलफ या अस्त आम तबे शूरीदा हमी भी नत मनाम, बात सिर्फ इतनी है कि मुख्तलिफ गज़ा व ख़ास आम की वजह से तबीयत खराब होकर परेशान ख्वाब देखने लगती है, इससे डरना फजूल है। जाँ के दीद व नसीहत जो नहीं तंदु तंदु तन ख्वाखारियों में इसकी खून है, क्योंकि उसने देख लिया कि तू नसीहत के तालिब नहीं बल्कि तुम खुनख्वार है और खाक साराना खुद वाले नहीं, इसलिए वो डर गया कि मुबादा तो खौफनाक तबीर सुनकर बिगड़ बैठे और बेचारे मुनज्जम को लेने के देने पड़ जाए। यहाँ तक मूसा अलैहिस्सलाम फिरौन के ख्वाब से इबरतगीर न होने पर मलामत किए। अब इसके अतफाल बने इसराइल को कतल करने पर जर व तोबी का तहजान सुनाते। बादशाह हाँ खूँ को नद از مصلحت لے کر رحمت شاہ فزون است از انت، بادشاہ ملک کی سیاسی مسئلے سے انسان کا خون کر دیتے ہیں، ہاں پھر کے ساتھ حیات ہوئی، لیکن ان کا رحم علاق سے بڑھ جاتا ہے. شاہ را باعت کے باشد خوئی رب رحمت او سب کا سبق گیرت بر غضب، بادشاہ کو چاہیے پروردگار کا خلق اختیار کر لے تخلق بخلاق اللہ، چنانچہ اس کی رحمت غضب پر سبق رکھتی ہے. نے غضب غالب بود مانند دیو بے ضرورت خون کو ند از بہر ریو، نہ دیو کی طرح ان پر غضب غالب ہو اور وہ بلا ضرورت مکاری سے لوگ کا خون کریں. نے حلیمی مخنس بار نیز کے شبت زن روس پیزان ہو کر نئی حیض کی طرح حد سے زیادہ حلم ہو کے اس سے عورت بدکار ہو جاتی ہے اور کنیز بھی بچن نے اختیار کر لیتے. دیو خانہ کر دبودی سینرا قبل سازی دبودی کینرا، اے فرم تو نے اپنے سینوں کو دیو خونخوار کا گھر بنا رکھا تھا، تو نے کینہ کو اپنا قبلہ بنا رکھا تھا. شاخ تیز شی تیری مت بس جگر ہارا خاک ہارا کہ خست، نک اسائم شاخ شان شاخ شوخت راشکست، تیرے ظلم کے تیز نکیلے سنگھ نے بہت سے مقتول اولاد ماں باپ کے جگروں کو چیر ڈالا، میرا صاحب تیرے شوخ سنگھ کو توڑ ڈالے گا. مسلم کا مبوس ہو کر فرعونی شوکت کو پامال کرنا تقدیر الہی مقرر ہو چکا تھا. فرعون کو خواہ میں کی فت نظر تو اس نے پہلے کوشش کی بنی اسرائیل کے مرد اپنے عورتوں کے قریب نہ جائے تاکہ اور کوئی عورت حاملہ نہ ہو نہ موسیٰ علیہ السلام پیدا ہو. جب اس میں اس کی پیش نہیں گئی اور خدا موسیٰ علیہ السلام کا وجود اپنے ماں کی شکم میں مستقر ہو گیا تو پھر فرعون نے اپنے بنی اسرائیل کے بچوں کو قتل کرنا چاہتا کہ ان میں موسیٰ پیدا ہوتے ہی مارے جائے. اب صورت یہ ٹھیک خدا تعالیٰ تو ایک مرد باطل شکن کو عدم سے دنیا میں بھیج رہا ہے اور دنیا کے باطل پرست کوشش کر رہے ہیں کہ اس کو عالم میں نہ آنے دیں، اس کو پہلے اس یہاں قدم رکھتے ہی واپس عدم میں بھیج دیں تو اس کے من کو گویا فاج دنیا ایسا کر غیب پر حملہ آور ہے، ورنہ اس مضمون کو قرآن کے ساتھ یہاں شروع کر دیں. اصل میں واقعتاً بیوقوفی تو ہے نا، جب کسی کو پتہ چل جائے کہ اللہ نے یہ کام کرنا ہی ہے تو اس کے بعد وہ کیسے اس کو روک سکتا ہے، کیونکہ اللہ پاک کے پاس اسباب کی کمی تو نہیں ہے ورنہ وہ اسباب کا محتاج ہے. اصل بات یہ ہے کہ اللہ پاک کا فیصلہ کرنا یہ معلوم ہو جائے، اس کے بعد پھر سرنڈر کے علاوہ اور کوئی طریقہ نہیں ہے، سرنڈر کے علاوہ اور کوئی طریقہ نہیں. اور یہی کیا ہے، یہی معرفت ہے، یہی معرفت ہے کہ جب اللہ پاک کا فیصلہ ہو جائے تو اس کے بعد پھر اس کو روک کوئی نہیں سکتا. جیسے اللہ پاک فرماتے ہیں کہ جن کو اللہ پاک ہدایت دینا چاہے اس کو کوئی گمراہ نہیں کر سکتا، جس کو گمراہ کر دے اس کو کوئی ہدایت نہیں دے سکتا. ہاں جی فلاح مود اللہ، ہاں جی تو یہ اصل میں بنیادی بات ہے کہ اگر سمجھ میں آئے، لیکن اتنا عقل ان کو کیسے حاصل ہوگی، وہ تو اپنے خول میں بنتا، اپنے بادشاہی کے خول میں بنتا. یہاں ہمارے جو سیاستدان لوگ ہوتے ہیں، حکمران لوگ ہوتے ہیں، ان کو پتہ ہوتے کہ ہم جو کر رہے ہیں غلط کر رہے ہیں، بعض باتیں کر رہے ہوتے ہیں، دل ان کا ساتھ نہیں ہوتا وہ، لیکن چونکہ وہ ان کو یعنی مطلب وہ چیزیں نظر نہیں آتی، وہ سمجھتے ہیں کہ اگر ہم یہ کریں گے تو ہم بچ جائیں گے، حالانکہ وہ اپنے لیے مصیبت بنا رہے ہوتے ہیں، اپنے لیے وہ مصیبت بنا رہے ہوتے ہیں، کیونکہ فیصلہ ہو چکا ہوتا ہے، اس کو کوئی روک تو نہیں سکتا. تو یہ چیز ظاہر مطلب یہ کہ جو آنکھوں والے ہوتے ہیں، صحیح آنکھوں والے، ان کو پتہ چلتا ہے، اور جو آنکھوں والے نہیں ہوتے ان کو یہ پتہ نہیں چل سکتا. اللہ جل شان ہم سب کی حفاظت فرما دے. وما علینا البلاغ. بسم اللہ الرحمن الرحیم. لا إله إلا الله 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 لا إله لا إله إلا الله 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 محمد رسول الله لا إله إلا هو 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 اللهم صل على سيدنا مولانا محمد بارك وسلم حق 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 اللهم صل على الله اكبر الله اكبر اشهد ان لا اله الا अल्लाह 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 اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين يا مقلب القلوب ثبت قلوبنا على دينك يا مصرف القلوب صرف قلوبنا على طاعتك ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب وسلم